यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। ऋषि तर्पणी अर्थात जनेपूर्णिमा पर्व आज मुलुकभर हर्षोल्लासपूर्वक मनाइँदै दिवंगत आत्माको सम्झना गर्दै अष्टमीसम्म मनाइने गाईजाता पर्व पनि आजैदेखि शुरू। वर्तमान सरकार सामाजिक न्याय सुशासन र समृद्धिको लक्ष्य सहित अगाडि बढ़ेको प्रधानमन्त्रीको भनाई। र दक्षिण अफ्रिकाको जोहानिसबर्ग स्थित पाँच तले भवनमा आग लागी हुँदा कम्तीमा 60 जनाको मृत्यु 40 भन्दा बढ़ी घाइते। नेपालीको मौलिक पर्व ऋषि तर्पणी अर्थात जने पूर्णिमा रक्षाबन्धन पर्व मुलुकभरि हर्षोल्लासपूर्वक मनाइँदैछ। जने लगाउनेले आज ऋषिहरूको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा गई माटो गोबर कुश खरानी र दतिउनले स्नान गरी विशेष मन्त्रद्वारा मन्त्रिएको जने लगाउने गर्दछन्। आजकै दिन आफ्नो सुरक्षाका लागि नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ। तराईमा आफ्ना दाजुभाइलाई दिदीबहिनीहरूले आज राखी बाँध्ने प्रचलन छ। पौराणिक मान्यता अनुसार रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट तपेडिएको देवशक्तिलाई देवराज इन्द्रका गुरू बृहस्पतिद्वारा रक्षा विधान तयार गरी जोगाइएको तथा वामन अवतार विष्णुद्वारा दैत्यराज बलिलाई वचनबद्ध गराई तीनै लोक लिएको स्मृतिसँग जोड़िएको छ। आज बाँधिएको रक्षा सूत्र गाई तिहारका दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ। यसै गरी काठमाण्डु उपत्यका लगायत देशका विभिन्न स्थानमा परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदैछ। आजदेखि शुरू भई अष्टमीका दिनसम्म मनाइने यस उत्सवमा एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यहरूको सम्झनामा प्रतीकात्मक अभिव्यक्ति स्वरूप मानिसलाई गाईको रूपमा वा गाईलाई नै सिंगारेर नगर परिक्रमा गराइन्छ। यसरी नगर परिक्रमा गर्दा यसै वर्ष मृत्यु भएका व्यक्तिको परिवारका सदस्य तथा श्रद्धालुहरू गाईको पुच्छर समय वैतरणी नदी पार गरिन्छ भन्ने धार्मिक विश्वासको आधारमा फलफूल दही चिउरा आदि दान गर्ने गर्दछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढ़ेको बताउनु भएको छ। नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनका अवसरमा शुभकामना दिँदै वहाँले मुलुकमा विद्यमान विकृति विसंगति भ्रष्टाचार र व्यतिथिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ़ रहेको बताउनुभयो। प्रधानमन्त्री दाहालले व्यवस्थापनमा आएको गुणात्मक परिवर्तन अनुसार जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री दाहालले पछिल्लो समय सरकारका तर्फबाट लिएका पहल देशको समुन्नति र जनताको वृहत्तर हितको चाहनाद्वारा परिलक्षित रहेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै जात जाति भाषाभाषी तथा धर्म र संस्कृतिको समान अवसर पाउने उल्लेख गर्नुभएको छ। जने पूर्णिमा र गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गरी भावी पुस्ताका लागि पनि यस्ता पर्वलाई जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी रहेको बताउनु भएको हो। उहाँले जने पूर्णिमा र गाईजात्राका अवसरमा सम्पूर्णमा कांग्रेस र आफ्नो तर्फबाट सुख शान्ति र समृद्धि को शुभकामना व्यक्त गर्नुभएको छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा ऋषि तर्पणीको दिन पार गरेर मनाउन थालिएको विश्व संस्कृत दिवसको छैटौं संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जरोकिलो प्रतिष्ठान नेपालको आह्वानमा 2075 सालदेखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापन पछि अब बाँकी समाचार। सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रे पलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ। गृह मन्त्रालयका अनुसार उनले काभ्रे पलाञ्चोकको नवबुद्ध नगरपालिका 11 पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृह मन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टि गरेको छ। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन 22 गते गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखाका उपसचिव कृष्ण बहादुर कटुवालको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिमा गृह मन्त्रालयको कानूनी शाखा अधिकृत प्रमोद विक, काभ्रे पलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा हुनुहुन्थ्यो। समितिले दुई हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि भएको हो। उनी नेपालमा बेल्जियमको नागरिकका रूपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए। उनले नेपाली नागरिकता लिएको पाएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो। सो नागरिकताको यकिन गर्न गरिएको अनुसन्धानमा उनले कृत्य गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छानबिन समितिका एक सदस्यले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एउटै व्यक्ति लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नपाउने भन्दै ती कर्मचारीलाई अन्यन्त्र सरूवाको प्रक्रिया गरी अघि बढ़ाउन निर्देशन दिनुभएको छ। आज नेपालगंजमा भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पहुँच र पावरको भरमा मन्त्रालय र आफू अनुकूल ठाउँमा वर्षौंदेखि काजमा बस्नेहरू अब एक महिनाभित्रै आफ्नो दरबन्दीमा जाने बताउनुभयो। उहाँले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएपछि काज फिर्ताको कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न लागिएको पनि प्रश्न पार्नुभयो। उहाँले मन्त्रालयको दरबन्दी बढ़ाउने र क्यान्सरजन्य रोग विरूद्ध प्राथमिकता दिएर काम गर्ने योजना बनाएको समेत बताउनुभयो। संविधानले नै स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गरिसकेकाले पैसा र उपचार अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सवालमा मन्त्रालय स्पष्ट रहेको उहाँले उल्लेख गर्नुभयो। नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमले विपन्न तथा गरीब समुदायको उपचारमा मद्दत पुर्याएको छ। बीमा कार्यक्रम सञ्चालनमा आएपछि मुरङका सरकारी अस्पतालहरूमा उपचार गराउन जाने बिरामीको संख्यामा वृद्धि हुन थालेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा गत आर्थिक वर्ष 1,34,500 बढ़ीले सेवा लिएका छन्। कार्यक्रम अन्तर्गत सो वर्ष अस्पतालले 25,13,60,000 बराबरको औषधि तथा सेवा प्रदान गरेको जनाएको छ। विपन्न समुदायलाई लक्षित गर्दै नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएपछि स्वास्थ्य बीमा गर्ने परिवारले निशुल्क रूपमा औषधि उपचार गर्न पाएका छन्। विराटनगर 8 मधुमाराका इसरायल मिया
जाँच पड़तालको त यहाँ गरिदिन्छ। कार्यक्रम त राम्रै छ, गरिबहरूलाई त्यही बस्ने फाइदा हुन्छ, गरिबहरूको पैसा हुँदैन। हामी जस्ता साधारण मान्छे, हामी जस्ता गरिबलाई।
कोशी अस्पतालमा उपचार गराउन आउनुभएका विराटनगर 6 पवित्र पासवानले पनि यो कार्यक्रमले गरिब र असहाय समुदायलाई मदत पुर्याएको बताउनुभयो।
7 दिन बसेर नर्मल भएर त निकालिदिएको, आज छुट्टी दिएको। सुविस्ता त मान्नु पर्यो नि, औषधि पनि छ, गरिबले त राखे मान्नु पर्यो नि।
बिमा अन्तर्गत 1130 प्रकारका औषधि सो अस्पतालले निशुल्क उपलब्ध गराए पनि महँगो मूल्यका औषधि बीमामा उपलब्ध नहुने भएकाले बाहिर पसलबाट खरिद गर्दा बिरामीलाई समस्या पर्ने गरेको उहाँहरूको गुनासो छ।
महँगो महँगो औषधिहरू यहाँ पाइँदैन, त्यही बाहिरबाट किन्नु पर्छ। महँगो औषधि पनि त यहाँ हामीहरूलाई गरिब गुरुहरूलाई पाउनु पर्ने, महँगो किन्न सक्दैनौ, बिरामी रोग बिग्रिन्छ।
मोरङ जिल्लामा 3 निजी अस्पताल सहित सबै सरकारी अस्पतालमा यो कार्यक्रम सञ्चालनमा छ। कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चन्द्रभा झाले कार्यक्रमलाई थप प्रभावकारी बनाउन बीमाको खर्च रकमको दायरा बढाउनु पर्ने बताउनुभयो।
राम्रो हुनलाई चाहिँ यसको लिमिटेसन अलिक बढाउनु पर्ने हुन्छ, जस्तो 1,00,000 अलिक बढाउने। तपाईँलाई साधारण रोग हुँदा त केही नै होइन, तर अब ठुल्ठुलो रोग लाग्यो भने, जस्तो क्यान्सरै भयो भने पनि 1,00,000 दिने गरेछ, बिमाबाट नै 1,00,000 हुन्छ। त्यसले पनि पुग्दैन कि, क्यान्सरको औषधिहरू एउटै डोजको 25,000-30,000 पर्न जान्छ, अनि त्यो धान्न सक्दैन कि बिमाले। त्यही भएर त्यसरी पैसाको लिमिटेसन चाहिँ हुनु हुँदैन, तर अलिकति अनुगमन जाँचहरू गर्नुपर्ने, जस्तो अलि सजग पनि हुनुपर्छ। अब जस्तो बिमितहरूले अननेसेसरी जाँच गराउने, मलाई यो गराइदिनु त्यो गराइदिनु, होल बडी चेकअप, त्यस्तोहरूले गर्दा अलिकति बिमामा भार पनि परेको छ।
वार्षिक 3500 रुपियाँको बिमा गर्दा पाँचजनाको परिवारले 1,00,000 बराबरको औषधि तथा स्वास्थ्य सेवा पाउने बिमामा व्यवस्था गरिएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
यो थियो विराटनगरमा स्वास्थ्य बीमा सम्बन्धी रिपोर्ट। रूकुमका पहाड़ी र दुर्गम भेगका बासिन्दा अझै पनि सामान्य औषधि उपचारका लागि शास्ति खेपिरहेका छन्। गाउँमा स्वास्थ्य चौकी भए पनि आवश्यक स्वास्थ्य कर्मी र उपकरण नहुँदा गाउँलेहरू सामान्य उपचारका लागि घण्टौं पैदल हिँड्न बाध्य छन्। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको यो रिपोर्ट।
पहाड़ी र दुर्गम भेगका बासिन्दा सामान्य औषधि उपचारका लागि समेत अझै शास्ति बेहोर्न बाध्य छन्। गाउँमा स्वास्थ्य चौकी त छन् तर आवश्यक स्वास्थ्य कर्मी र उपकरण बिनाका। रुकुम पूर्वको सिस्ने गाउँ त्यसैको एक उदाहरण हो। त्यहाँका स्थानीयलाई जिल्ला अस्पतालमा उपचारका लागि आउन एक दिनको पैदल यात्रा नै गर्नुपर्छ भने त्यसपछि पनि 3-4 घण्टा गाडी चढ्नुपर्ने अवस्था छ। त्यही समस्याका कारण यहाँका नागरिकहरू बिरामी हुँदा स्ट्रेचर वा डोकोमी बोकेर पहाड़को जोखिमपूर्ण लामो दूरीको बाटोबाट अस्पताल ल्याउनु पर्ने बाध्यता छ। स्थानीय चन्द्र कुमारी रोकाए।
डाक्टर हुने जाउँला हस्पिटल जाउँला भन्दा भन्दै बाटै मर्ने सम्भावना हुन्छ। बर्खामास पानी आउँछ, बाटो लामो छ, खोला तरेर यताउता जाँदै बिरामी धेरै सिकिस्तै बिरामी भएका मर्ने सम्भावना पनि हुन्छ।
सिस्नी गाउँपालिका वडा नम्बर 1 ठुलो सिस्नी भट्टेचौर पाखापानी र भङ्ग गाउँमा स्वास्थ्य उपचारको समस्या मात्र होइन अन्य विकासका आधारभूत पूर्वाधारहरू समेत छैनन्। गाउँमा स्वास्थ्य इकाइ र स्वास्थ्य चौकीहरू त छन् तर करार कर्मचारीदेखि स्वास्थ्य संस्था प्रविधि विहीन अवस्थामा नै जसो तसो चलिरहेका छन्। स्वास्थ्य चौकी सिस्नेका प्रमुख काशीराम ओली स्रोत साधनले भ्याएसम्म नागरिकलाई सेवा दिन स्वास्थ्य चौकी प्रयत्नरत रहेको बताउनुहुन्छ।
कुनै पनि बिरामी भएको बेलामा चाहिँ तपाईँहरू जसरी पनि स्वास्थ्य संस्था आउनुहोस्, चेक जाँच गराउनुहोस्, स्वास्थ्य कर्मीसँग सल्लाह लिनुहोस्। त्यहाँ भएको उपचार, हामीसँग भएको क्षमता र त्यहाँ भएको साधन स्रोतले हामी सेवा दिन्छौँ। नभएको चाहिँ हामी चाहिँ माथिल्लो निकायमा जिल्ला अस्पतालतिर हामी चाहिँ अन्य बाहिर रिफर गरेर तपाईँहरूको सेवामा हामी चाहिँ हरपल लागिरहनेछौँ।
रुकुम पूर्व र रुकुम पश्चिमका धेरै दुर्गम ठाउँहरूमा बिरामीहरूलाई स्वास्थ्य संस्था तथा अस्पतालसम्म पुग्न धेरै समय लाग्ने भएका कारण बाटोमै मृत्यु हुने समस्या पनि रहेको छ। केही साता अघि मात्र सुत्केरी व्यथा लागे पनि समयमै स्वास्थ्य संस्था पुर्याउन नसकिँदा सिस्ने गाउँपालिका 1 भट्टेचौरकै 25 वर्षीय सपना बुढा र उहाँको नवजात शिशुको पनि ज्यान गएको थियो। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य कर्मी र उपकरणको अभाव हुँदा उपचारमा समस्या सम्बन्धी यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय प्रसंग। दक्षिण अफ्रिकाको जोहानिसबर्ग स्थित एक भवनमा आग लागि हुँदा कम्तीमा 60 जनाको मृत्यु भएको छ। शहरको केन्द्रमै रहेको 5 तल्ले भवनमा भएको आग लागिका कारण अन्य 40 भन्दा बढ़ी मानिस घाइते भएका अफ्रिकी अधिकारीले बताएका छन्। आपतकालीन सेवाका प्रवक्ता रोबर्ट मुलाउडिजले अग्नि नियन्त्रकहरूले केही यात्रुहरूलाई आगोबाट जोगाउन सफल भएको बताउनुभयो। उहाँले आगोले जलेको भवनबाट घाइते भएकाहरूको खोजी र उद्धार कार्य जारी रहेको बताउनुभयो। घटनाबारे एकिन कारण अझै स्पष्ट हुन नसके पनि अनुसन्धान शुरू भइसकेको अधिकारीहरूले बताएका छन्। र अमेरिकाले उत्तर कोरियालाई युक्रेनमा युद्धका लागि रूसलाई हतियार बेच्न नदिन चेतावनी दिएको छ। उत्तर कोरिया र अमेरिका बीच पछिल्लो समय सम्बन्ध बिग्रिँदै गएपछि व्हाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्वीले हिजो अमेरिका, रूस र उत्तर कोरिया बीच सम्भावित हतियार सम्झौताबारे चिन्ता व्यक्त गर्दै यस्तो चेतावनी दिनुभएको हो। उत्तर कोरियाले हिजो पूर्वी सागरतर्फ अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ। दक्षिण कोरिया र अमेरिका बीच जारी प्रमुख सैन्य अभ्यासका क्रममा अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाइएको छ। सहयोगी राष्ट्रहरूको अगस्त 21 वार्षिक उल्सी फ्रीडम सील्ड यूएफएस अभ्यास शुरू गरेका थिए र यो आज समाप्त हुनेछ। प्योङयाङले लामो समयदेखि मृत राष्ट्रको सैन्य अभ्यास आफू विरूद्ध आक्रमणको पूर्व अभ्यास भएको आरोप लगाउँदै आएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। ऋषि तर्पणी अर्थात जनै पूर्णिमा पर्व आज मुलुकभरि हर्षोल्लासपूर्वक मनाइँदै दिवंगत आत्माको सम्झना गर्दै अष्टमीसम्म मनाइने गाई जात्रा पर्व पनि आजैदेखि शुरू। वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढ़ेको प्रधानमन्त्रीको भनाई। र दक्षिण अफ्रिकाको जोहानिसबर्ग स्थित 5 तले भवनमा आग लागि हुँदा कम्तीमा 60 जनाको मृत्यु, 40 भन्दा बढ़ी घाइते। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्ते।